और एक और हकीकत लिखी है कि मुर्दे चीखते और चिल्लाते भी हैं। इंसान की जब तकलीफ़ बर्दाश्त नहीं होती ना उससे, तो वो चीखता और चिल्लाता, मुर्दे भी ऐसा ही करते हैं। आपने फरमाया कब्र में काफिर पर अंधा और बहरा फरिश्ता या बहुत सारे फरिश्ते मुसल्लत कर दिए जाते हैं, जो इसे लोहे के गुर्जों से मारते और पीटते हैं। वो बुरी तरह चीखने चिल्लाने लगता है। काफिर के चीखने और चिल्लाने की आवाज़ जिन्न और इंस के अलावा हर जानदार मखलूक सुनती है, अहमद और अबू दाऊद की रिवायत है। चलिए अब जो सबसे कॉन्ट्राडिक्टरी इशू, क्या मुर्दे जिंदा हैं और खाते पीते हैं? तो ले लीजिए, बिल्कुल ऐसे ही हैं, जिंदा भी हैं कुछ मुर्दे और खाते पीते भी हैं। कैसे? सूरत आले इमरान 169, वला तहसबन्नल्लज़ीना कुतिलू फी सबीलिल्लाहि अमवातन बल अहयाउन इंदा रब्बिहिम युरज़कून। और जो लोग अल्लाह की राह में मारे गए इन्हें मुर्दा न समझो, वो बरज़ख में जिंदा हैं और अपने रब के यहाँ रिस्क दिए जाते हैं। क्या पता चला? अब ये आपको देखे कितनी कैफियत बताई गई, सब जानते हैं कि ये कैफियत शुहदा की है। शहीद जो अल्लाह के रास्ते में जान भी दे दे, सिर्फ जान देने वाले को शहीद नहीं कहते, ज़िंदगी में वो वक्त दे रहा होता है, अपनी स्किल्स दे रहा होता है, शहादत हक की गवाहियों के लिए अपने रिसोर्सेस लगा रहा होता है, अपना घर ऑफर करता है, अपनी गाड़ी, अपनी जगह, अपना माल ऑफर करता है, लेकिन फिर इसी रास्ते में उसको मौत भी आ जाती है एक दिन। दुआ कीजिए अल्लाह हम सबको अपने रास्ते के शहीद बना दे। तो ऐसे लोगों की मौत को अल्लाह ताला ज़िंदगी कहते हैं। चलिए जितनी बातें की उस सब के बाद एक बात लिख लें कि बरज़ख की ज़िंदगी एक मुकम्मल ज़िंदगी है। जैसे हमारा यहाँ एक जहाँ है ना, वहाँ खाना पीना सुनना बोलना देखना पहचानना सोचना समझना, राहत और सुरूर महसूस करना, हसरत और नदामत महसूस करना, रोना पीटना चीखना चिल्लाना। लेकिन जितनी भी कैफियत बयान की हैं ये सब दुनिया की ज़िंदगी से मुख्तलिफ है। वो भी सुनते हैं ये भी सुनते हैं, लेकिन बरज़ख में मुर्दे का सुनना दुनिया के सुनने से फ़र्क है। सब कुछ जो मैंने कहा उनको खुद ही रिपीट कर लीजिए, वहाँ का देखना यहाँ से फ़र्क, वहाँ का पहचानना यहाँ से फ़र्क, वहाँ का खाना यहाँ से फ़र्क है। वरना तो आप उनकी पसंद की दाल सब्ज़ी जाके कब्र में रख दें, उनको आलू बड़े पसंद थे, भिंडियाँ बड़ी पसंद थी, करेले पसंद थे, नहीं वहाँ जाकर उनका खाना पीना फ़र्क हो गया। एक बात समझ लीजिए। दूसरी बात ये कि आलम अरवाह की असल कैफियत को हम नहीं समझ सकते। यहाँ गिव अप कीजिए, जिसको कहते हैं ना अल्लाह व रसूल आलम, जितना अल्लाह और उसका रसूल जानता है वही ठीक है। बिल्कुल जैसे माँ के पेट में बच्चे की कैफियत को डॉक्टर समझ सकते हैं, अल्ट्रासाउंड में वो बच्चे की एक तस्वीर आती है, उसकी धड़कन देखी जाती है, पर आप मैं नहीं समझ सकते। बिल्कुल इसी तरह से हम सारी बातों को नहीं समझ सकते। और सूरत बकरा की आयत 154 में वला तकूलु लिमन युक्तलु फी सबीलिल्लाहि अमवातुन बल अहयाउन वलाकिन ला तशुरून, इस पे ख्याल कर लीजिए कि तुम्हें शऊर नहीं लेकिन वो वहाँ बहरहाल जिंदा है। अब जितनी बात हमने कर दी वो तो ठीक हो गई, अब लीजिए इससे वो नतीजा अख़ज़ कीजिए जो अमूमन लोग करते हैं। अच्छा, अगर वो सुनते हैं तो फिर उनको हम अपने दुख दर्द सुना सकते हैं, अगर वो बोलते हैं तो हम जाकर उनसे पूछ आते हैं कि भाई हमारे बच्चों के ये रिश्ते हम कर लें कि ना कर लें। आप अक्सर सुनते होंगे अम्मा ख्वाब में आई थी, कह रही थी उधर रिश्ता कर लो। ये ख्वाबों वाली जो कैफियत हमारे कल्चर में बहुत मारूफ है ना, इसकी क्या हकीकत है? ये क्वेश्चन है, इंशाल्लाह इसको भी वक्त पे अपने आपके सामने रखती हूँ अभी, कि क्या मुर्दे ख्वाबों में आ सकते हैं और वो आए तो क्या होते हैं। देखिए बात छेड़ी है तो थोड़ी सी बता दूँ, मुर्दा यानी मुर्दे से मुराद आपका प्यारा, जो आपको अच्छा लगता था, जिसके साथ आपका दिल था, मसलन चले माँ शौहर बीवी भी जिंदगी में जो आपका उनके साथ दिल था। बेटियाँ माओं से बहुत कंफर्टेबल होती हैं, उनकी बात बुरी भी नहीं लगती, दिल की बात करके जो वो मशवरा दें उसको अपने लिए सच कहती हैं ना, ये हम सब हैं, कोई नई बात तो नहीं। अब ज़िंदगी में माँ के साथ दुख सुख था, माँ चली गई, वक्त आ गया कि आप अपने बच्चे का रिश्ता करें, कोई एक लड़की पसंद कर रहे हैं, देख रहे हैं आपका भी दिल बन रहा है, उसी रात अम्मा ख्वाब में आएंगी कहेंगी बड़ी अच्छी लड़की है कर लो। ऐसा होता है? خوابوں کی تین قسموں میں ایک ہے حدیث نفس. ہوا کیا کہ دن بھر جو آپ وہ لڑکی دیکھنا سوچنا اور اس سے مہم پہ تھی, تو آپ کے نفس نے جیسے زندگی میں آپ اپنی ماں سے مشورہ کرتی تھی مشورہ کر لیا, کوئی بری بات نہیں. لیکن بہت بڑا ہے, اماں جی کو وہاں بالکل نہیں پتا کہ آپ وہ پٹیالہ کے کس گاؤں کی لڑکی دیکھنے گئے تھے اور اس کے باپ کا یہ نام ہے اور اس کے یہ اور آپ ادھر. اماں کو نہیں پتا آپ کا ان سے تعلق ہے. یعنی میں اس کو ایسے کہتی ہوں, آپ کو لگ رہا ہے کہ اماں کچھ کہہ رہی ہیں, ہو سکتا ہے اور اللہ ماں کی زبان سے آپ کو اشارہ بھی دلوا سکتا ہے, لہم البشر فی الحیات دنیا, یا آپ کو کوئی نقصان پہنچنا تھا تو ماں کہتی نانا ادھر نہ کرنا, یا ماں پریشان دکھتی ہے. یہ آپ کا اور آپ کے مرے ہوئے اس رشتے دار کا تعلق ہوتا ہے, آپ کی طرف سے ہے ادھر سے نہیں. جیسے کبھی فون پہ ایک بول رہا ہوتا ہے نا, آپ سارا بول دیتے ہیں, ادھر کنیکشن ہی نہیں ملا, وہ ری کنیکٹنگ پہ ہے. یہ حساب ہوگا, لکھ لیں. خوابوں کی حقیقت اس فون کال کی طرح جس میں آپ تو اپنی پوری بات کہہ رہے ہیں, ادھر سے جواب نہیں آتا, کسی قبر میں سے کبھی جواب نہیں آئے گا. خوابوں کی بات خوابوں کی ہے, زندہ ماں باپ ہے تب بھی خواب میں وہ آ کے آپ کو کوئی مشورہ دے سکتے ہیں. زیادہ حقیقت میں رہنا چاہیے, خوابوں سے آپ اور میں کوئی دلیل نہیں لے سکتے. اور دوسری بات یاد رکھیے کہ کچھ چیزوں پہ ایک بندے کو بالکل دوسری طرف کر دینا چاہیے. یہ وہ چیزیں ہوتی ہیں کہ جس کو اگر آپ میں اپنی زندگی میں لے لیں گے نا, انشاءاللہ ہم بہت ساری چیزوں سے بچ جائیں گے. اب جو لوگ کہتے ہیں کہ مردوں میں سے صرف نیک مردے سنتے ہیں, جن کو لوگ بزرگ کہتے ہیں, اولیاء کرام کہتے ہیں, تو سوال یہ ہے کہ اگر کسی بھی نیک شخص کا بولنا ہی ثابت ہے تو اس کی کوئی تو دلیل ہو نا. اللہ کے نبی سے شروع کر کے صحابہ کرام, اور صحابہ کرام کے بعد دیکھیں اللہ کے نبی کے ازواج مطہرات, اور اس طرح پھر آپ دیکھ سکتے ہیں تابعین, پھر تبع تابعین, یہ پوری تین جنریشنز ہیں. خیر القرون قرنی ثم الذین یلونہم ثم الذین یلونہم, آپ نے فرمایا کہ سب سے پہلے میرا دور ہے, پھر میرے صحابہ کا, پھر تابعین کا, پھر تبع تابعین کا, اور اس کے بعد تو لوگ خاص و عام ہو جائیں گے. محدثین گزرے, ائمہ کرام, کتنے پیارے چار بزرگ تو چار امام بھی ہیں نا ہمارے پاس. آپ دیکھیے جتنے نیک بزرگ ہیں ماشاءاللہ دنیا میں, جن کو اللہ نے عزت آج بھی دی, لوگ ان کی قبریں بنا کر, مطلب وہ نیک لوگ تھے نا, کیا کبھی آج تک انہی کی کوئی بات, کوئی روایت, کوئی ایسی چیز ملی کہ واقعی ان کی بات قرآن سنت سے مختلف تھی لیکن مجبور ہے کہ انہوں نے کیا اور ان کی قبر پہ کوئی گیا؟ مثال ہے کہ روزے پہ لوگ جاتے ہیں مسجد نبوی میں, ہم مسجد نبوی میں نماز کی نیت سے مدینہ جائیں گے, وہاں نمازیں پڑھنے کی نیت سے جائیں گے, کیونکہ ہر نماز 50,000 نمازوں کے برابر ہم اگر اس کو محسوس کرتے ہیں یا جو بھی کر رہے ہیں, یہ ہمارا گمان ہے, حالانکہ 10,000 نمازوں کا ایک آتی ہے روایت, اس سے کیا جمع تفریق کرنی. یعنی بہت عزت کی بات ہے, تین ان جگہوں میں سے جہاں عبادت کے لیے بندہ جا سکتا ہے, مسجد نبوی. لیکن آپ یہ کہیں کہ میں مسجد نبوی پہ روزے کو سلام کرنے یا آپ کی قبر پہ جا رہے ہیں, تو بگ کراس. آپ یہ بات تو کریں ذرا, لوگ کتنے پریشان ہوتے, کیونکہ سنتے سنتے ہمارے کان لگ گئے. تو یاد رکھیے گا کہ اگر اولیاء سنتے ہیں تو غیر اولیاء بھی سنتے ہیں, اگر اولیاء کرام بولتے ہیں تو غیر اولیاء بھی بولتے ہیں, پھر تو سب برابر ہیں. تو اس عقیدے کو درست کرنے سے ہوگا, ورنہ ہوتا کیا. دیکھیے اس پہ بات کیوں کر رہی ہوں, اسی عقیدے کو بنیاد بنا کر لوگوں نے اولیاء اور نیک لوگوں کے برزخ میں سننے کو بنیاد بنا کر مزاروں پہ حاضری دینا, مرادیں ماننا, حاجات طلب کرنا, مصیبت میں مشکل میں ان کو پکارنا, اور ان سے گناہ تک معاف کروانے کا عقیدہ ڈال لیا, اور اسی پہ پھر چڑھاوے ہوئے, اسی پہ نذرانے وصول ہوئے, اور لوگوں کو یہ بتا دیا کہ بھائی تم ادھر آؤ تو تمہاری ساری مرادیں پوری ہوں گی. وہ تو اوپر والوں کا کاروبار چلتا ہے, وہ بزرگ تو بیچارے قبر میں, وہ تو انشاءاللہ اللہ کے ہاں اچھی ہی جگہ پہ ہوں گے. تو یاد رکھیے, اگر عالم برزخ کا یہ عقیدہ جو بھی ہم نے دیکھا ہے قرآن سنت کی روشنی میں عام ہو جائے, تو سارا دین خان کا ہی کاروبار بند ہو جائے, مزاروں کی رونقیں اور محفلیں ویران ہو جائیں, درگاہوں پہ جو حکومتوں کو وظائف اور گرانٹس ملتی ہیں, پورا ایک محکمہ اوقاف ہے ہمارے ملکوں میں, ان کے ٹھیکے ختم ہو جائیں, یہ بڑے بڑے گدی نشینی اور مہدومی اور درویشی اور مجاور یہ بھی لوگوں کی طرح محنت کر کے کمائیں, کیونکہ یہ قبروں پہ بیٹھتے ہیں ان کو کیا کچھ ملتا ہے, یہ ایک لمبی کہانی ہے. تو لہٰذا ہمارا دین گدی نشینی کا دین نہیں, محنت کا دین ہے. और लोगों ने जो आज ये कह दिया ना कि बाबर बैश कोश के आलम दोबारा नीस्त, ये दुरुस्त नहीं है। रह जाएगी बात इंशाल्लाह अब इसमें एक, जिसको कल शुरू करूँगी, क्योंकि अब हमारा वक्त अगली चीज़ का है, और वो क्या है कि शहीदों के साथ क्या होता है। चलो शहीदों से तो जाके मांग ही लिया जाए, तो कल की हमारी जो ये टॉक है वो इसी टॉपिक से शुरू होगी। जिनका ये सवाल है कि जब कोई फौत हो रहा होता है तो अक्सर बुज़ुर्ग ये कहते हैं मुझे कोई लेने आया हुआ है, हकीकत है। देखिए वही बताया ना कि जब निज़ा की सख्तियाँ लगती है ना तो ज़ुबान बंद हो जाती है। लेकिन ये जो हमने सुना है कि फरिश्ते दिखते हैं नेक रूह को देने के लिए, जन्नत के कफन आते हैं, यस, तो कुछ उसको महसूस कर रहे होते हैं, कुछ बोल देते हैं। हमारे असलाफ के इतने वाक़ियात, इवन अबू बकर, उमर, उस्मान, अली, इनके आखिरी लम्हात, तो इट्स क्वाइट पॉसिबल। लेकिन ये सब हमारे साथ है, नोट कीजिएगा, ये सब हमारे साथ है, उनके साथ नहीं होता। चले फिर शुरू करूँ बुक, पेज नंबर 141। थोड़ा सा रीकैप करते हैं कि हमने पिछली नशिस्त में क्या देखा था, क्या पढ़ा था, ताकि हम आज के सिलसिले को उसमें जोड़ सकें। टॉपिक क्या था? अनवाउल अजाबी फिल कब्री, कब्र में अजाबों की इकसाम। और पीछे जो हमने देखा था मसला नंबर 120, काफिर को कब्र में लोहे का गुर्ज मारने के लिए अंधा बहरा फरिश्ता मुसल्लत किया जाता है। और इससे नेक्स्ट देखिए मसला नंबर 121, कब्र में काफिर के लिए आग का बिस्तर बिछाया जाता है और आग का लिबास पहनाया जाता है। कब्र में काफिर को जहन्नुम की गर्म और जहरीली हवा का अजाब देने के लिए जहन्नुम की तरफ एक सुराख खोला जाता है। काफिर आदमी को कब्र शिकंजे में इस शिद्दत से जकड़ लेती है कि एक तरफ की पसलियाँ दूसरी तरफ की पसलियों में यानी रिब्स में पेवस्त हो जाती हैं। कब्र में काफिर के पास इसके बुरे आमाल इंतहाई मकरूह और बदसूरत इंसानी शक्ल में आते हैं, जिससे काफिर के खौफ और घबराहट में मज़ीद इजाफा हो जाता है। और काफिर आदमी को लोहे के गुर्जों से मारने के लिए अंधा और बहरा फरिश्ता मुसल्लत किया जाता है, जिसकी मार से काफिर का जिस्म रेजा रेजा हो जाता है, जिसे दोबारा सही सालम बना दिया जाता है। फरिश्ता इसे मार मार कर रेजा रेजा कर देता है। क़यामत तक काफिर इसी अजाब में मुबतला रहता है। अल्लाह ताला हर एक को इस बुरे अंजाम से बचाए। अब इन सारे मसाइल की दलील पढ़ते हैं हदीस में। अनिल बरा इब्ने आसिबिन रदियल्लाहु अन्हु काल काल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम व इन्न लब्दल काफिरा फतुआदु रूहुहु फी जसदिही وَيَأْتِيهِ مَلَكَانِ فَيُجْلِسَانِهِ فَيَقُولَانِ لَهُ مَنْ رَبُّكَ فَيَقُولُ هَا هَا لَا أَدْرِي قَالَ فَيَقُولَانِ لَهُ مَا دِينُكَ فَيَقُولُ هَا هَا لَا أَدْرِي قَالَ فَيَقُولَانِ لَهُ مَا هَذَا الرَّجُلُ الَّذِي بُعِثَ فِيكُمْ فَيَقُولُ هَا هَا لَا أَدْرِي فَيُنَادِي مُنَادٍ مِنَ السَّمَاءِ أَنْ كَذَبَ فَافْرِشُوا لَهُ مِنَ النَّارِ وَالْبِسُوهُ مِنَ النَّارِ وَافْتَحُوا لَهُ بَابًا إِلَى النَّارِ فَيَأْتِيهِ مِنْ حَرِّهَا وَسَمُومِهَا وَيَضِيقُ عَلَيْهِ قَبْرُهُ حَتَّى تَخْتَلِفَ فِيهِ أَضْلَاعُهُ وَيَأْتِيهِ رَجُلٌ قَبِيحُ الْوَجْهِ। कई दफ़ा यह हदीस गुजरी हैं पिछले टॉपिक्स में भी, तो अच्छी बात है कि आप अरबी से मोर फेमिलियर करें अपने आप को। कबीहु सियाबी मुनतिनुर रीही फयकूलु अबशिर बिल्लज़ी यसूउका हाज़ा यौमुकल्लज़ी कुंत तुअदु फयकूलु मन अंत फवजहुकल वजहुल कबीहु यजीउ बिश्शर्रि फयकूलु अना अमलुक अमलुकुल खबीसु फयकूलु रब्बिला तक़ुमिस्सा वफ़ी रिवातिन लहू बिमानाहु वज़ादा फयातीही आतिन कबीहुल वज़ही कबीहु सियाबी मुनतिनुर रीही फयकूलु अबशिर बिहवान मिनल्लाहि व अज़ाबिन मुक़ीम फयकूलु बशरकल्लाहु बिशर्रि मनंता फयकूलु व अंत अना अमलुकल खबीस كنت بتيا ان طاعت الله سريا في معصيته فجزاك الله شرا ثم يقيد له اعمى السم ابقم في يده مرزبه لو ضرب بها جبل كان ترابا فيضربه ضربه حتى يصير ترابا ثم يعيده الله كما كان فيضربه ضربه اخرى فيصيح صيحة يسمعه كل شيء إلا الثقلين. قال البراء ثم يفتح له باب من النار ويمهد له من فرش من فرش النار. رواه احمد. اللہ تعالیٰ اس برے انجام سے سب کو بچائے. آپ نے فرمایا, حضرت براء بن عازب کی روایت ہے, قبر میں کافر آدمی کی روح جب اس کے جسم میں لوٹائی جاتی ہے تو اس کے پاس دو فرشتے آتے ہیں جو اسے اٹھا کر بٹھا دیتے ہیں اور پوچھتے ہیں تیرا رب کون ہے؟ کافر کہتا ہے ہائے افسوس, میں نہیں جانتا. فرشتے پوچھتے ہیں تیرا دین کون سا ہے؟ کافر کہتا ہے ہائے افسوس, میں نہیں جانتا. فرشتے پوچھتے ہیں وہ شخص جو تمہارے درمیان مبعوث کیے گئے تھے وہ کون تھے؟ کافر کہتا ہے ہائے افسوس, میں نہیں جانتا. آسمان سے منادی, منادی کہتے ہیں پکارنے والا, کالر, منادی کی آواز آتی ہے اس نے جھوٹ کہا, اس کے لیے آگ کا بستر بچھا دو, اسے آگ کا لباس پہنا دو, اس کے لیے جہنم کی طرف ایک دروازہ کھول دو. چنانچہ جہنم کی گرم اور زہریلی ہوا اسے آنے لگتی ہے, اس کی قبر اس پر تنگ کر دی جاتی ہے, حتیٰ کہ اس کی ایک طرف کی پسلیاں دوسری طرف کی پسلیوں میں پیوست ہو جاتی ہیں. پھر اس کے پاس ایک بدصورت غلیظ کپڑوں والا بدترین بدبو والا شخص آتا ہے اور کہتا ہے تجھے برے انجام کی بشارت ہو, یہ ہے وہ دن جس کا تجھ سے وعدہ کیا گیا تھا. کافر کہتا ہے تو ہے کون؟ تیرا چہرہ بڑا ہی بھدا ہے, تو میرے لیے برائی لے کر آیا ہے. وہ جواب میں کہتا ہے میں تیرے اعمال ہوں. دیکھیے قیامت کے دن اعمال کو جسم مل جائیں گے. تب کافر کہتا ہے میرے رب قیامت قائم نہ کرنا. ایک روایت میں کہ اس کے پاس ایک بد شکل غلیظ کپڑوں والا بدبودار شخص آتا ہے اور کہتا ہے تجھے رسوا کن اور ہمیشہ رہنے والے عذاب کی بشارت ہو. کافر کہتا ہے کہ اللہ تجھے شر سے نوازے, تو کون ہے؟ بد دعا دی جا رہی ہے نا. وہ کہتا ہے میں تیرے گندے اعمال ہوں. دنیا میں تو اللہ کی اطاعت میں ٹالو مٹول کرنے والا تھا تو, اور اس کی نافرمانی میں ہر وقت تیار رہتا تھا. اللہ تجھے بدترین بدلہ عطا فرمائے. پھر اس پر ایک اندھا اور بہرا فرشتہ مسلط کر دیا جاتا ہے جس کے ہاتھ میں لوہے کا گرز ہوتا ہے, اگر پہاڑ پر مارا جائے تو پہاڑ ریزہ ریزہ ہو جائے. امیجن کریے اس کی انٹینسٹی کو. فرشتہ اسے بری طرح مارتا ہے, کافر ایک ہی ضرب میں ریزہ ریزہ ہو جاتا ہے. اللہ تعالیٰ اسے پھر پہلے والی حالت میں لوٹا دیتا ہے, یعنی اس کا جسم صحیح سالم کر دیا جاتا ہے. پھر فرشتہ اسے دوسری دفعہ مارتا ہے تو کافر بری طرح چیخنے چلانے لگتا ہے, جسے جن و انس کے علاوہ ہر جاندار مخلوق سنتی ہے. حضرت براء بن عازب رضی اللہ عنہ کہتے ہیں پھر اس کے لیے آگ کی طرف دروازہ کھول دیا جاتا ہے اور اس کے لیے آگ کا بستر بچھا دیا جاتا ہے. اسے احمد نے روایت کیا. کیا کہہ سکتے ہیں اس پہ ہم آپ کہ اللہ ملا تجلنا منہ, اور اللہ ہماری نسلوں میں سے بھی کسی کو نہ کرنا, کیونکہ آپ دیکھیے کہ جس تیزی سے دین سے دوری ہو رہی ہے نا اس میں خطرے ہیں. آئی ایم ایکس مسلم, آئی ایم لیونگ اسلام. تو اللہ تعالیٰ ہدایت کے بعد گمراہی سے ہم سب کو بچا دے.